नमस्कार, म पिटी लोप्चन। कार्यक्रम पानी र सरसफाईको 203 अंकमा तपाईलाई स्वागत छ। कार्यक्रम पानी र सरसफाई खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो पत्रिका हो। यो कार्यक्रम सुरक्षित खानेपानीको प्रयोग र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गराउन प्रेरित गराउने उद्देश्यले तयार पारिएको हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो .com एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाईमा आज हामी ललितपुर महानगरपालिकाले ढुङ्गे धारालाई पुरानै अवस्थामा फर्काउन गरिरहेको काम र आगामी योजना तथा चुनौतीका विषयमा सम्पदा संरक्षण विभागकी वरिष्ठ आर्किटेक्ट चन्द्र शोभा साक्यसँग कुराकानी गर्छौ। साथमा पानी र सरसफाई खबर र सरसफाई गीत पनि छँदैछन्। सबैभन्दा पहिले पानी र सरसफाई खबर, साथी मोहन पौडेलबाट।
खाने पानी र सरसफाई गतिविधि
रसुवामा 90% खानेपानीमा दिशामा पाइने जीवाणु कोलिफर्म भेटिएको छ। जिल्ला स्वास्थ्य कार्यालय रसुवाले 10 मुहानको नमूना संकलन गरी परीक्षण गर्दा 9 मुहानको पानीमा कोलिफर्म भेटिएको कार्यालयका प्रमुख डाक्टर झलक गौतमले जानकारी दिनुभयो। कार्यालयले पार्वतीकुण्ड गाउँपालिकाको गतलाङ, नौकुण्डको भोरले र सरमथली, गोसाईकुण्डको धुन्चे, स्याफ्रुबेसी कालिकाको कालिका स्थान र उत्तर गया गाउँपालिकाको बगटीटार मुहानको पानीको परीक्षण गरेको हो। 5 गाउँपालिकाका 10 पानीको मुहान र धाराको पानी परीक्षण गर्दा 10% खानेपानी मात्र सुरक्षित देखियो, गौतमले भन्नुभयो। वर्षायाम शुरू भएपछि पानीको अवस्था अध्ययन गर्न पानीको परीक्षण गरिएको कार्यालयले जनाएको छ। रुकुमको 8 बिस्कोट नगरपालिका 3 स्यालाखदी गाउँमा 9 किलोमिटर चट्टान काटेर खानेपानीको व्यवस्था गरिएको छ। मुहानदेखि गाउँसम्म 24 किलोमिटर दूरी मध्ये 9 किलोमिटर चट्टान काटेर जीआई पाइप मार्फत पानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष कर्णनाथ योगीले जानकारी दिनुभयो। खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले आर्थिक वर्ष 2068-69 स्यालाखदी पाटागाउँ खानेपानी तथा सरसफाई आयोजना शुरू गरेको थियो। आयोजना सम्पन्न गर्न 1,16,47,000 खर्च भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख विकेश बधान थाचेले जानकारी दिनुभयो। चट्टान मात्र भएकाले 9 किलोमिटर खण्डमा जीआई पाइप बिछाइएको अध्यक्ष कर्णनाथ योगीले बताउनुभयो। वर्षौंदेखि खोलाको पानी पिउन बाध्य 8 बिस्कोट नगरपालिका 3 स्यालाखदीका बासिन्दा घर आँगनमै पानी आएपछि खुशी भएका छन्। झाडा पखाला लाग्दा स्वास्थ्य चौकीमा भन्दा पहिले धामी झाँक्री कहाँ जान थालेपछि गोर्खाको बारपाकमा धामी झाँक्रीलाई नै झाडा पखाला रोकथाम सम्बन्धी तालिम दिएको छ। झाडा पखाला लाग्दा पनि धामी झाँक्रीलाई देखाउन थालेपछि बारपाक स्वास्थ्य चौकीले केयर नेपालको सहयोगमा बारपाकमा झारफुकको काम गर्ने 26 झाँक्रीलाई 2 चेतनामूलक तालिम दिएको बारपाक स्वास्थ्य चौकीका इन्चार्ज अनिल कुमार शाहले बताउनुभयो। धामी झाँक्रीलाई नै झाडा पखालाको लक्षण र उपचार विधिका विषयमा जानकारी गराइएको र झारफुक गर्न आउने बिरामीलाई उपचारका लागि स्वास्थ्य चौकी पठाउन आग्रह गरिएको इन्चार्ज शाहले बताउनु भएको छ। मेलम्चीको पानी काठमाडौँ उपत्यकाका विभिन्न भागमा वितरण गर्न पाइप बिछाउने र उपभोक्ताको घरमा धारा बनाउने कामका लागि आयोजना कार्यान्वयन निर्देशनालय, मेलम्ची उपआयोजना 2 र निर्माण व्यवसायबीच सम्झौता भएको छ। निर्देशनालयले यसअघि विस्तार गरेको 670 किलोमिटरको वितरण सञ्जालले समेट्न नसकेका उपत्यकाका चक्रपथभित्रका विभिन्न भागमा नयाँ वितरण प्रणाली स्थापना गर्न सम्झौता गरिएको हो। वितरण सञ्जाल सुधार प्याकेज 4 अन्तर्गत निर्देशनालयले पाटन मंगल बजार क्षेत्र, सानेपा क्षेत्र, खुसीबु नयाँ बजार क्षेत्र, कलंकी तथा टेकु क्षेत्रमा नयाँ वितरण प्रणाली स्थापना गर्नेछ। एसियाली विकास बैंकको ऋण सहयोगबाट निर्माण गरिने नयाँ वितरण सञ्जालको लम्बाई 229 किलोमिटर रहेको छ भने 32,000 घरधुरीमा नयाँ प्रणालीमा आधारित धाराहरूको जडान गर्नुपर्ने आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला प्रसाद ढकालले बताउनुभयो। डोटीमा गएको वर्षका तुलनामा झाडा पखालाका बिरामी घटेका छन्। गत आर्थिक वर्षको जेठ मसान्तसम्म 730 झाडा पखालाका बिरामी भेटिएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा 5,777 झाडा पखालाका बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका डाक्टर गिरीश अवस्थीले जानकारी दिनुभयो। जिल्लाका सबै घरमा चर्फी बनाएर प्रयोगमा आएपछि झाडा पखालाका बिरामी घटेको डाक्टर अवस्थीको भनाइ छ। पुरानो संरचना अनुसार डोटीका 50 गाविस र 1 नगरपालिका खुला दिशामुक्त भइसकेका छन्। डोटीलाई यही असार 28 गते खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको छ।
कुनै समय खानेपानीको प्रमुख स्रोतको रूपमा रहेका तर अहिले सुकिसकेका ललितपुर महानगरपालिका क्षेत्रभित्रका ढुङ्गे धारालाई फेरि पहिलेकै अवस्थामा फर्काउने प्रयास गरिने भएको छ। ललितपुर महानगरपालिकाले ढुङ्गे धारा संरक्षणका लागि गर्न सकिने कामका विषयमा विज्ञ टोली गठन गरी छलफल चलाएको हो। टोलीले दुई चरणको छलफल तथा अन्तर्क्रिया गरिसकेको छ। कार्यक्रम पानी र सरसफाईमा आज हामी ललितपुर महानगरपालिका क्षेत्रभित्रका ढुङ्गे धाराको वर्तमान अवस्था, पहिलेकै अवस्थामा फर्काउन गरिरहेको प्रयास र चुनौतीका विषयमा कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ ललितपुर महानगरपालिका सम्पदा संरक्षण विभागकी वरिष्ठ आर्किटेक्ट चन्द्रशोभा साक्य। स्वागत छ यहाँलाई कार्यक्रम पानी र सरसफाईमा।
धन्यवाद।
कुनै समय ललितपुर महानगरपालिकामा मात्र नभएर काठमाडौँ उपत्यकामा नै पानीको भरपर्दो स्रोतको रूपमा रहेका ढुङ्गे धाराहरू अहिले संरक्षणको अभावमा कतै पुरिएका छन्, भएकामा पनि पानी आउँदैन, जसका कारण ललितपुर महानगरपालिकाले अहिले ढुङ्गे धारा संरक्षणको काम सुरुवात गरेको रहेछ। यो अवधारणा चाहिँ कसरी आयो?
यो अवधारणा चाहिँ अब हाम्रो मेयर साहब आउनु भइसकेपछि चाहिँ उहाँले यो हाम्रो नजिकै रहेको ढुङ्गे धाराहरूमा पानी नआएको देखेर चाहिँ अब ढुङ्गे धाराहरूलाई चाहिँ कसरी पानी ल्याउने त्यस्तो प्रस्ताव सोच्नु भएको थियो। अनि उहाँकै प्रस्ताव अनुसार चाहिँ हामीले चाहिँ अब ढुङ्गे धारा संरक्षण गर्नलाई के गर्न सकिन्छ भनेर चाहिँ हामीले एउटा विज्ञहरूको टिम बनाएर उहाँहरूकोबाट उहाँहरूको विचार लिएर हामीले एक्सप्रेसन अफ इन्ट्रेस्ट एउटा माग्ने कुनै पनि संस्था वा व्यक्तिबाट यो ढुङ्गे धारामा पानी ल्याउनलाई के गर्नुपर्छ भनेर उहाँहरूको विचार लिने युवाआई लिने त्यस्तो प्रस्ताव राख्नुभएको थियो र त्यसको लागि चाहिँ हामीले यो काम गर्दै आइराखेको छौँ।
सम्पदा संरक्षण विभाग त महानगरपालिकामा पहिलेदेखि नै थियो। हामीले ढुङ्गे धाराहरूलाई चाहिँ संरक्षण गर्ने कार्य त्यो सम्पदा विभागबाट किन हुन सकेन त विगतमा चाहिँ?
होइन, हामीले सम्पदा संरक्षण गर्ने कार्यमा चाहिँ ढुङ्गे धाराको संरक्षण नगरेको होइन, हामीले गर्दै आइराखेका छौँ। हामीले माग अनुसार चाहिँ ढुङ्गे धाराहरूको चाहिँ मर्मर जीर्णोद्धार गर्ने कामहरू, निकास खोल्ने कामहरूको लागि धेरै काम गरिसकेछौँ। जस्तो कि हाम्रो सगोल ढुङ्गे धारा, मङ्गल बजारको ढुङ्गे धारा, त्यस्तै सैठु गणेशको ढुङ्गे धारा, त्यस्तै थुप्रै ढुङ्गे धाराहरू हामीले संरक्षण गर्दै आइराखेका छौँ। प्रत्येक वर्ष चाहिँ पहिला चाहिँ ढुङ्गे धाराको लागि नै माग आउँथ्यो र त्यो अनुसार हामीले बजेट विनियोजित गरेर जीर्णोद्धार कार्यहरू गर्दै आइराखेको हो। हामीले यो संरक्षण नगरेको भन्नु चाहिँ मिल्दैन। यसमा चाहिँ हामीले त्यसको साथसाथै हामीले चाहिँ प्रत्येक वर्ष चाहिँ सिटीनगरको पर्व बेलामा चाहिँ हाम्रो पुर्खाहरूले चलाउँदै आइराखेको यस्तो इनार सरसफाई गर्ने कार्यक्रमलाई हामीले इनारमा मात्र सीमित नगरिकन पोखरी ढुङ्गे धाराहरू सरसफाई गर्नलाई स्थानीय समुदायहरूलाई सहभागी गर्दै हामीले त्यो एकपटक सिटीनगरको पर्वमा हामीले सहयोग गरेर उनीहरूको फुर्सदको समय निकालेर प्रत्येक हप्ता वा महिनामा त्यस्तो सरसफाई गर्दै आओस् भनेर हामीले त्यस्तो सहयोग प्रदान गर्दै संरक्षण गर्दै आइराखेका छौँ। र हामीले एकचोटि चाहिँ गत आर्थिक वर्षमा चाहिँ हाम्रो वडा प्रहरी प्रभागबाट चाहिँ बाटोको उहाँहरूको पनि सक्रिय प्रहरीहरूको सक्रियतामा पनि हामीले विभिन्न ढुङ्गे धाराहरू सरसफाई गरेर संरक्षण गर्दै आइराखेका थियौँ।
महानगरपालिकाले नियमित रूपमा जीर्णोद्धार पनि गरिरहेको रहेछ, यहाँले भन्नुभयो निकास खोल्ने कामहरू पनि भइरहेको रहेछ। अहिले हामीसँग कति त्यस्ता धाराहरू छन् जसमा कतिवटामा पानी बहन्छ, कतिवटा चाहिँ पूर्णतया एकदम संरक्षणको अभाव र पानी नै नबग्ने अवस्था छ, त्यो तथ्याङ्क हामीसँग छ?
पहिला चाहिँ एउटा हामीले पटक पटक चाहिँ त्यस्तो ढुङ्गे धाराहरूको संरक्षण गर्ने त्यसमा चाहिँ त्यो त्यस्तो अन्वेषणहरू पनि गरेथ्यौँ, होइन, सर्वेक्षणहरू गरेथ्यौँ। त्यसमा चाहिँ पहिला 61 यो 22 वडा मात्र भएको बेला अवस्थामा चाहिँ 47 ढुङ्गे धाराहरूमा पुरा पानी बोक्थ्यो। बर्सातको समयमा भए पनि त्यो हिउँदमा चाहिँ अलिअलि सुक्थ्यो, होइन, कतिपय ढुङ्गे धाराहरू सुकेको अवस्थामा थियो भने 47 वटामा चाहिँ पुरा राम्ररी नै पानी बगेको हामीसँग प्रमाणहरू छ। हामीले त्यस्तै हाम्रो यसो अनि यो यो साबिक गाविसहरू हरिसिद्धि सुनाकोटी र टापाखेल यो यसमा हाम्रो महा उपमहानगरपालिकामा गाभिएपछि चाहिँ हामीले फेरि त्यो तीवटा गाविसहरू त्यहाँ रहेका ढुङ्गे डाँडाहरूको पनि हामीले संरक्षण गर्नेहरूले नै एउटा फ्याक्सिट भन्ने तयार गरेका थियौँ। त्यो फ्याक्सिटमा चाहिँ अब जम्मा त्यो तिनवटा गाविसहरू समेत गरेर चाहिँ 75 वटा ढुङ्गे डाँडाहरू भएको भन्ने चाहिँ हामीसँग तथ्याङ्क छ। हामीले त्यस्तो बनाइसकेका छौँ भने अब हाल महानगरपालिका भइसकेपछि चाहिँ हामीले कार्यविनायक नगरपालिकामा चाहिँ को चाहिँ अन्वेषण गर्न चाहिँ बाँकी नै छ।
यति धेरै धाराहरू रहेछन्, संरक्षण त हामीले विगतमा पनि गरेछौँ है, तर संरक्षण गरेर मात्र ढुङ्गे धारामा पानी नबग्दो रहेछ। यसपटक चाहिँ यहाँले ढुङ्गे धारामा पानीको प्रवाह नै देख्न पाइने तरिकाले काम अगाडि बढाउन थाल्नु भएको छ। यसको चाहिँ प्रगति के कति भयो, के गरिरहनु भएको छ?
यसको लागि चाहिँ हामीले विज्ञहरूसँग चाहिँ 2 पटक मिटिङ बसिसकेका छौँ। त्यो बैठक बसेर चाहिँ एउटा अब विज्ञ त्यस पहिलो बैठकमा चाहिँ अब कसलाई राख्ने त विज्ञहरूमा भनेर छनौट गरेर विज्ञहरूको टोली बनाएको थियो भने अब दोस्रो मिटिङमा चाहिँ उहाँहरूकोबाट चाहिँ युओआईमा चाहिँ अब के कन्टेन्ट्सहरू राख्नुपर्छ। हामीले त्यो हाम्रो टियुको भूगर्भविद सर डाक्टर सुरेश श्रेष्ठजी हुनुहुन्छ, उहाँ र खेम नारायण पौडेल सर डाक्टर खेम नारायण पौडेल सर हुनुहुन्छ, उहाँहरूलाई चाहिँ एउटा युओआईको के माग्ने भन्ने कन्टेन्ट्सहरू चाहिँ उहाँले तयार गर्दै हुनुहुन्छ। अब श्रावण 15 भित्र चाहिँ उहाँहरूले त्यो कन्टेन्ट्सहरू के कसरी तयार गर्नुपर्छ भनेर चाहिँ सबै यहाँ बैठकमा चाहिँ उहाँहरूले त्यो गर्दै हुनुहुन्छ र उहाँहरूको प्रगति पनि भइराखेको जानकारी मैले पाएको छु। अनि उहाँहरूकोबाट चाहिँ अब उहाँले चाहिँ अहिले तयार गरे जे जति तयार गर्यो त्यो चाहिँ अब विज्ञहरूसँगै नै इन्डिभिजुअली अझ के संशोधन गर्नुपर्छ भनेर उहाँ आफैले पनि छलफल गर्छु भनेर त्यो चाहिँ जानकारी पाएको छु।
2 पटकको बैठकमा उहाँहरूले केही सल्लाह सुझाव र अहिलेसम्म सोच्नुभएका कुराहरू पनि प्रेजेन्टेसन भए रहेछ। खास खास के सल्लाह सुझाव दिनुभएको छ उहाँहरूले?
उहाँले चाहिँ हामीलाई ढुङ्गे डाँडा संरक्षण प्रणाली संरक्षण कार्यको लागि बृहत्तर संरक्षण र सुधार योजना तयार गर्न लगाउने, त्यसको लागि आगामी आर्थिक वर्षमा गर्ने कार्यक्रमहरू आरएफपी तयार गर्न गर्ने भनेर भन्नुभएछ। त्यसको साथै पनि अब हाम्रो यो जुन राजकुलो पहिला राजकुलोबाट नै आएर हाम्रो लङ्गखेलका पोखरीहरू परेर हाम्रो त्यहाँबाट चाहिँ हाम्रो इनार ढुङ्गे डाँडाहरूमा पानी आइराखेको सिस्टम थियो। अब त्यो रिङ रोड बनाउने क्रममा चाहिँ त्यो राजकुलो चाहिँ ठ्याक्कै टुटेको अवस्था छ र त्यो एकचोटि 2063 सालतिर चाहिँ इन्डियन एम्बेसीबाट चाहिँ राजकुलो पुनः निर्माण गर्नको लागि चाहिँ सहयोग गरेर त्यो काम गरेको थियो। त्यसबाट चाहिँ थैबोसम्म चाहिँ राजकुलो रिहेबिलिट भइसकेको र अब त्यसको कन्टिन्युटी चाहिँ गर्नुपर्ने अवस्था छ। अनि हाम्रो प्रमुखजीले चाहिँ अब यो रिङ रोड बनाउने क्रममा चाहिँ त्यो रिङ रोडमा चाहिँ अब पाइप राखेर पछि अहिले बनाउँदै गरेको अवस्थामा चाहिँ त्यहाँ रिङ रोडमा चाहिँ पाइप राखेर राजकुलो कनेक्ट गर्नको लागि चाहिँ त्यो गर्ने प्रस्ताव प्रयास गर्दै हुनुहुन्छ।
राजकुलो नल्याइकन चाहिँ यहाँ भएका जति पनि धाराहरू छन् ती धाराहरूमा पानी बहने अवस्था भएन,
राजकुलोमा नहुँदै नभएर त धेरै नै इफेक्ट परेको हो। हाम्रो पोखरीहरू नै पुनर्भरण भएन, त्यहाँ भरेन भने हाम्रो ढुङ्गे डाँडाहरूमा पानी आउने कन्डिसन त छँदै छैन, त्यस रिचार्ज हुँदैन। अहिले पहिला पोखरीहरू ठुला ठुला थिए, त्यहाँ खाली जग्गाहरू थियो, त्यो जमिनमा पानी शोषिन्थ्यो अनि खेतखेत भएको अवस्थामा अहिले चाहिँ विकास निर्माणको क्रममा चाहिँ धेरै बाटाघाटाहरू पनि भए, बाटाहरूमा चाहिँ कुनै बाटाहरू ढलान भयो, त्यसले गर्दाखेरि चाहिँ पानी तल जमिनमा शोषिएन र त्यो खोला जस्तो बग्न थालेछ। त्यस्तो अवस्थाले गर्दाखेरि जति पनि पहिला पानी शोषिएर जान्थ्यो हिउँ बर्सातको समयमा, अब त्यो चाहिँ हुन नसकेको अवस्था पनि होइन। हामीले चाहिँ नगरपालिका हाम्रो महानगरपालिकाबाट चाहिँ यस्तो सम्पदा संरक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू पनि चलाउँदै आएको छ। त्यो सम्पदा संरक्षण गर्ने भन्दाखेरि हामीले यो पातिपौवा मठ मन्दिर मात्र नभइकन पनि ढुङ्गे धारा संरक्षण गर्नको लागि पनि ढुङ्गे धारा संरक्षण कसरी गर्न सकिन्छ भनेर आकाशी पानी पुनर्भरण गरेर पनि रिचार्ज पिटहरू बनाएर पनि इनारमा पानी ल्याउन सकिन्छ भनेर त्यस्तो पनि अभिमुखीकरण कार्यक्रमहरू पनि हामीले सञ्चालन गर्दै आइराखेका छौँ।
आकाशे पानी संकलनले चाहिँ कसरी त्यसलाई मद्दत पुर्याउँछ ढुङ्गे धारामा पानी आउनका लागि?
आकाशे पानी संकलनले गर्दाखेरि ढुङ्गे धारामा नै पानी आउने भनेर होइन कि अब ढुङ्गे धारा नजिक नजिकको घरहरूबाट चाहिँ आकाशे जुन पानी बाटोमा बग्ने पानीहरू चाहिँ रिचार्ज पिट बनाएर वेल बनाएर तल जमिनमा पठाउने, त्यस्तो भयो भने त्यहाँ जमिन त्यो नजिक नजिकैको बाटोबाट पनि त्यो हुन त च्यानल छ, एउटा सिस्टम पद्धति छ ढुङ्गे धाराको पानी जाने चाहिँ पद्धति, त्यस्तो पद्धतिमा केही भए पनि बढी पानी आउँछ भन्ने चाहिँ हाम्रो विश्वास छ।
र त्यो रिचार्ज पिटहरू बनाउँदाखेरि त्यसले चाहिँ फेरि अर्को क्षति पुर्याउँदैन, अर्को हानि पुर्याउँदैन? पिट भनेपछि त हामीले केही खाल्डो नै बनाउँछौँ होला होइन?
खाल्डो मात्र होइन, त्यहाँ खाल्डो बनाएर त्यहाँ आवश्यक पर्ने ग्राभल राखेर रा, स्यान्ड राखेर रा, त्यो पानी फिल्टर हुने जा किसिमले पर्फोरेटेड पाइप राखि गाडिन्छ, त्यसको तल चाहिँ त्यहाँ स्यान्ड र एग्रिगेट्सहरू त्यसो कङ्क्रिटहरू, कङ्क्रिट भनेको सिमेन्ट होइन कि, गिट्टीहरू त्यस्तो ठुलो ठुलो ढुङ्गाहरू त्यस्तो राखेर लेयर बाई लेयर त्यस्तो सिस्टम छ होइन, त्यो अनुसार त्यहाँ पानी पठायो भने चाहिँ त्यो पर्फोरेटेड पाइप मार्फत चाहिँ त्यो पानी भित्र जमिनसम्म पुगिन्छ कि, त्यसले गर्दाखेरि चाहिँ जमिन मुनि चाहिँ वाटर लेभल चाहिँ मेन्टेन हुन्छ र हाम्रो इनारहरूमा चाहिँ रिचार्ज हुन्छ भन्ने चाहिँ हाम्रो त्यो छ।
भनेको हाम्रो निष्कर्ष भनेको चाहिँ बाटाघाटा पिच या त पुरै ढलान नै भए जसका कारण त्यहाँबाट पनि पानी सोच्न पाएन अर्थात् जमिन मुनि जान पाएन, त्यसै गरी घरहरू बनाउँदाखेरि पनि पानी रिचार्ज नभएका कारण हिजोका ढुङ्गे धाराहरूमा पानी जान पाएन।
त्यो मात्र होइन, सबभन्दा मेन त लङखेलको पोखरीहरू नै हो मेन, हाम्रो रिचार्ज जोन भन्ने नै लङखेलको एरिया हो, लङखेलमा एकदम बोल्डरी बोल्डर भएको चाहिँ एरिया एग्रिगेट्सहरू भएको एरिया लङखेलको पोखरीहरूमा चाहिँ पानी भएको खण्डमा चाहिँ हाम्रो त्यो च्यानल्सहरू चाहिँ त्यस्तै पद्धति किसिमबाट चाहिँ त्यहाँ राखेबाट चाहिँ ल्याइराखेको अवस्था भएकोले फेरि स्लोप पनि लङखेलमा हाई छ, त्यो तल पानी बग्ने त्यही भयो त्यसरी, अनि एक्वाफायर जल भण्डारणहरू ठाउँ ठाउँमा छन् ती जल भण्डारणहरूमा पनि पानी हुनु पर्यो, त्यो जल भण्डारणहरूमा पनि पानी भएन भने पनि अब जस्तो सुन्दाराको पानी सुन्दारामा पानी ल्याउनको लागि नआखियो भने जल भण्डारणबाट आइराखेको भएर चाहिँ अब त्यस्तो जल भण्डारण पनि हुनु पर्यो, संरक्षण हुनु पर्यो, त्यसो संरक्षण नभएको खण्डमा चाहिँ हामीले त्यो पानी ल्याउन सकिँदैन।
होइन के गर्न थालेको हो बुहारी तिमी?
सबै फोहोरहरू छुट्याएर राख्नु लागेको आमा, यी गल्ने फोहोरहरू एक ठाउँमा यो कम्पोस्ट मल बन्छ, यसो गरे कौशीको तरकारी पनि फर्स्ट आउने, कागज र प्लास्टिक जन्य सामग्री चाहिँ भोलि नै बेचे पनि हुने भएको छ आमा, आमदानी पनि हुने।
होइन छोरोले त बुहारी चाहिँ गजबकी छानेछ, यसले त आएकै दिन साह्रै राम्रो कुरा पो गरे।
छुट्याए मोहर मिसाए मात्र फोहोर, फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र श्रीमहल पुलचोक।
तपाई अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी ललितपुर महानगरपालिकाले ढुङ्गे धारालाई पुरानै अवस्थामा फर्काउनका लागि गरिरहेको काम र आगामी योजनाका बारेमा सम्पदा संरक्षण विभागकी वरिष्ठ आर्किटेक्ट चन्द्रशोभा साक्यसँग कुराकानी गरिरहेका छौं। ढुङ्गे धारा सुक्दै जानुका कारण र पुरानै अवस्थामा फर्काउन आइपर्ने चुनौतीका विषयमा वरिष्ठ आर्किटेक्ट साक्यसँग गरिएको कुराकानी बाँकी नै छ। अहिले भने सुनौ सरसफाई गीत, यसलाई हामीले खानेपानी तथा ढलनिकास विभागद्वारा संकलित गीती संग्रहबाट लिएका छौं।
गाउँघरमा
तपाईं अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी ललितपुर महानगरपालिकाले ढुङ्गे धारालाई पुरानै अवस्थामा फर्काउनका लागि गरिरहेको काम र आगामी योजनाका बारेमा सम्पदा संरक्षण विभागकी वरिष्ठ आर्किटेक्ट चन्द्रशोभा साक्यसँग कुराकानी गरिरहेका छौं। अब कुरा गरौं ढुङ्गे धारा सुक्दै जानुका कारण र पुरानै अवस्थामा फर्काउन आइपर्ने चुनौतीको। ललितपुर महानगरपालिकामा लामो समयदेखि कार्यरत हुनुहुन्छ, यहाँले नियाल्दाखेरि अर्थात यहाँले विगतलाई फर्केर हेर्दा कहिलेबाट चाहिँ यी ढुङ्गे धाराहरूमा पानी सुक्न थाले यति धेरै र यसरी? जस्तो हामीले यो ललितपुर महानगरपालिकाकै अगाडिपट्टिको यो ढुङ्गे धारा हेर्ने हो भनेदेखि त्यहाँ लेखिएको रहेछ कपडा धुन पाइने छैन, नुहाउन पाइने छैन। यसको मतलब त्यहाँनिर पानी पिउन त मिल्दो रहेछ नि, तर अहिले हेर्दाखेरि पुरै जमेर त्यो पोखरी हो कि के हो छुट्याउनै गाह्रो छ। कहिलेबाट यस्तो दुर्गति हुन थाल्यो यी धाराहरूको?
यो ढुङ्गे धारामा, यो पुल्चोकको हाम्रो नजिकको ढुङ्गे धारामा चाहिँ यो पानी जमेको चाहिँ यो भूकम्पपछि हो। भूकम्पपछि चाहिँ के भएछ भने त्यहाँ यो यसको निकास चाहिँ लबिम हाम्रो ललितपुर मल छ नि लबिम त्यहाँ रहेछ होइन. अब त्यहाँ गएको नाली जुन बनिराखेको थियो नि त्यो भूकम्पले गर्दाखेरि भत्किएछ के, त्यसैले कन्टिन्युटी भएन. हामीले चाहिँ भूकम्पको लगतै पश्चात यहाँ निकास बन्द भइसकेको अवस्थामा चाहिँ जेड मेसिन ल्याएर चाहिँ पानी खोल्न ट्राई गरेको थियौँ होइन. कोसिस गर्दाखेरि पनि त्यहाँ पुरै जाम भएको कारणले गर्दाखेरि चाहिँ त्यो खोल्न सकेन. त्यसैले चाहिँ यसको विकल्पमा चाहिँ हामीले के एउटा प्रोभिजन सोचेका थियौँ भने त्यहाँ एउटा हामीले मङ्गाल पनि बनाइसकेको छ यो बाटोमा चाहिँ. त्यो मङ्गाल बनाउँदाखेरि पनि मङ्गाल बनाएर जेड ल्याएर चाहिँ उता पाइप खोल्ने भन्ने गरेको. अब त्यो नभएकोले चाहिँ अब मङ्गालबाट चाहिँ जम्मा गर्ने र हामी कहाँ एउटा इनार खनेछौँ, त्यो इनारबाट चाहिँ त्यहाँ पम्प ल्याएर त्यो पानी तानेपछि चाहिँ यहाँ इनार पानी घट्दो रहेछ. अब कन्टिन्युले चाहिँ यो पानी परेको र ढुङ्गे धारामा पनि अहिले बर्सातको समयमा पानी आइराखेको अवस्था भएर पनि यो पानी त्यो त्यहाँ पानी जमेको हो. हामीले चाहिँ यो पम्प राखेर इनारमा पाइप राखेर त्यो गर्ने काम चाहिँ अहिले सुरु गर्दैछौँ. त्यो सिद्धिएको छैन, त्यो सकिसके काम सम्पन्न भइसकेपछि चाहिँ हामी दिनको एक दुई पटक त्यहाँ पानी जम्मा नहुने गरिकन त्यो पानी चाहिँ हामी यहाँ हाम्रो गार्डनिङको लागि र हामीले त्यो पोखरीमा पनि रिटेन त्यो जम्मा गर्ने हिसाबले चाहिँ तान्छौँ, तानेर त्यो प्रब्लम चाहिँ सल्भ हुन्छ.
ललितपुर महानगरपालिकाले अब ढुङ्गे धाराको संरक्षण मात्र होइन, यहाँकै भनाइमा ढुङ्गे धारामा पानी बगाउने जुन अभियान थालनी गरिसकेको छ, अब हामीले कति आशा गर्न सक्छौँ ललितपुर महानगरपालिकाभित्र रहेका ढुङ्गे धाराहरूमा पानी आउला?
हामीले यो प्रयास गरेको नि ढुङ्गे धाराहरूमा पानी ल्याउनको लागि नै प्रयास गरेका हौँ र यो प्रयासलाई चाहिँ हामीले सफल पारेर गर्नै पर्छ भन्ने चाहिँ मेरो धारणा छ. यसको लागि चाहिँ हामीले सक्ने तत्कालै चाहिँ सबै ढुङ्गे धाराहरूमा पानी ल्याउन नसक्ला, तर पनि हाम्रो मेन ढुङ्गे धाराहरूमा चाहिँ यसको लागि चाहिँ पानी ल्याउनको लागि चाहिँ हामी सक्दो प्रयास गर्नेछौँ र यसको लागि के आवश्यकता पर्छ वा विज्ञहरूको सुझाव अनुसार हामी काम गर्नेछौँ र पानी पर्ने ल्याउनेछौँ भन्ने चाहिँ मेरो विश्वास छ.
कतिको कठिन देख्नुहुन्छ यति धेरै जुन कार्य विनायक नगरपालिका समेत गाभेपछि र त्यसभित्र समेत रहेका ढुङ्गे धाराहरू गन्ने हो भनेदेखि त 150 भन्दा माथि पुग्छ होला. यी सबै धारामा पानी ल्याउनका लागि पानी बगाउनका लागि त्यो प्राकृतिक हिसाबले आफै बगिरहन्छ या त कुनै कहाँको मूलको पानी ल्याएर पाइपबाट चाहिँ ढुङ्गे धाराबाट बगाउने हो?
यो कसरी बगाउने हो भन्ने कुरा चाहिँ उहाँहरूको प्रपोजलमा आउँछ, त्यसपछि मात्र हामीले यही अनुसार बगाउँछौँ भनेर चाहिँ भन्न सक्छौँ होला. अहिलेसम्म चाहिँ विज्ञहरूको उहाँहरूको युओआई एक्सप्रेसन अफ इन्ट्रेस्ट दयासम्म चाहिँ हामीले यसरी नै गर्छौँ भनेर चाहिँ भन्न सक्दैनौँ. तर पनि हामीले चाहिँ सबभन्दा अहिले हुन त यो नयाँ कार्य विनायक हरिसिद्धि सुनाकोठी जस्तो ठाउँमा चाहिँ खुला ठाउँहरू धेरै नै बाँकी छ. त्यहाँ चाहिँ हामी सुनाकोठी र हरिसिद्धितिर हेर्न जाँदाखेरि चाहिँ त्यहाँ पानी यी त प्रशस्त आइराखेको छ, त्यसैले त्यहाँ चाहिँ त्यति प्रब्लम पर्दैन जस्तो लाग्छ मलाई. जहाँसम्म यो कोर एरियाको लागि चाहिँ पानी ल्याउन चाहिँ धेरै नै गाह्रो छ. यो कोर एरियाहरूमा चाहिँ हाम्रो नक्सा पास गर्ने प्रक्रियामा नै पनि यदि जस्तो घर निर्माण गर्ने क्रममा दुध यो ढुङ्गे धारामा पानी आउने दुधहरू भेट्याएको खण्डमा चाहिँ मैले यो नगरपालिकामा जानकारी गराउँछौँ भन्ने चाहिँ यस्तो सर्त समेतै पनि उहाँहरूले गर्नुहुन्छ र अब कम्पलसरी राखेका छौँ. तर व्यक्तिगत त्यस्तो हिसाबले चाहिँ उहाँहरूले चाहिँ जानकारी त्यतिको आएको चाहिँ बुझिएको छैन है. त्यसैले चाहिँ हामीले चाहिँ यो घर बनाउने क्रममा मान्छेहरूले यहाँ कोर एरियामा चाहिँ इनार पानीको अभाव भएको कारणले गर्दाखेरि इनार खन्दाखेरि त्यही ढुङ्गेमै नै पर्ने गरिकन इनार पनि खन्नेको अवस्थाले पनि त्यस्तो चाहिँ यो पानी आउने क्रम चाहिँ टुटेको छ. त्यसलाई चाहिँ कन्टिन्यू गर्नको लागि अब हामीले त्यो उहाँहरूको सुझाव अनुसार उहाँहरूले कस्तो प्रपोजल आउँछ त्यो अनुसार चाहिँ त्यो कन्टिन्युटी गर्नलाई कुनै कुनै ठाउँको इनारहरू पनि बन्द गर्न गराउनु पर्ने पनि कन्डिसन आउन सक्छ. त्यसैले सबै यो भइसकेपछि मात्र हामी यही त्यो ठाउँ अनुसार कुनै इन चाहिँ यो फरक फरक हुन्छ र प्रक्रिया फरक फरक हुन्छ जस्तो लाग्छ मलाई. हामीले त्यस्तो पनि गर्नुपर्ने हुन्छ. खुला ठाउँमा त हामीले आकाशे पानी सङ्कलन गरेर रिचार्ज गरेर पनि गर्न सक्छौँ, तर कोर एरियाहरूमा चाहिँ गर्दाखेरि फरक फरक किसिमबाट गर्नुपर्ने हुन्छ.
तर ललितपुर महानगरपालिकाका प्रमुखज्यूले त भन्नुभएछ कि यहाँका डिप बोरिङहरू पनि गर्न नदिने भनेर. अनि यहाँले भर्खरै मात्र पनि भन्नुभयो ढुङ्गे धारामा पानी आउनका लागि खनेका इनार पनि बन्द गर्नुपर्ने अवस्था आउन सक्छ भनेर. त्यसका लागि त नगरवासीलाई पर्याप्त पानी पनि त हुनु पर्यो होला नि. तब ती काम बन्देज गर्दाखेरि पनि पानी आपूर्तिमा कुनै समस्या नपरोस्.
अब मेलम्ची आउँदैछ, मेलम्चीको लागि हाम्रा थुप्रै पाइपलाइनहरू बिछ्याउने कामहरू पनि भइराखेको छ. त्यसैले गर्दाखेरि चाहिँ हाम्रो यो उहाँहरूलाई यो पानी उहाँहरूले आफूले मात्र युज गरेको होइन, त्यो इनारबाट चाहिँ कुनै कुनै ठाउँमा चाहिँ इनारमा पानी तानेर बेचिराखेको भन्ने पनि त्यस्तोहरू कुराहरू पनि आएको कारणले गर्दाखेरि आफूलाई चाहिने पानी जति मात्र उहाँहरूले त्यो गर्नुभएको खण्डमा चाहिँ त्यो फरक नपर्न सक्ने हो. पानीको लेभल हाई भएको ठाउँमा तर पनि गहिरोसम्म कन्टिन्युटी त हुनुपर्ने हो त्यो दुनको. त्यसैले चाहिँ त्यस्तो अवस्थामा चाहिँ उहाँलाई अर्कै ठाउँमा इनार त्यो दुनमा नपर्ने गरिकन इनार खन्नुपर्ने हुन्छ उहाँले. त्यस्तो चाहिँ उहाँलाई पानीको अभाव चाहिँ हुन्छ जस्तो लाग्दैन मलाई. कसै कसैले चाहिँ पानी नै बेचिराखेछ भन्ने पनि गुनासोहरू आएको भएर आफूले युज गर्नलाई गरेको भए त त्यति फरक पर्दैन थियो नि.
अब यो कुराकानीको अन्त्यमा केही आग्रह छ यहाँको जो ललितपुर महानगरपालिकाको कोर एरिया त्यसै गरी ललितपुर महानगरपालिकाभन्दा अलि वरपरको क्षेत्र जहाँ ढुङ्गे धारा संरक्षणको काम महानगरपालिकाले थालिसकेको छ.
मेरो हाम्रो नगरवासीहरूमा एउटा अनुरोध के छ भने कुनै पनि कसैले पनि घर बनाउनु पर्छ. घर बनाउँदा सबैको बस्नलाई त घर बनाउनु पर्ने हुन्छ, तर घर बनाउँदाखेरि पनि त्यस्तो ऐतिहासिक दुधहरू त्यस्तो भेटाएको खण्डमा चाहिँ त्यस्तोलाई आफ्नो व्यक्तिगत स्वार्थको लागि मात्र नहेरिकन यो हाम्रो ऐतिहासिक सम्पदाहरू त्यस्तो ढुङ्गेटा र बचाउनु को लागि चाहिने हो भन्ने भावना लिएर चाहिँ त्यस्तो चाहिँ काम नगरिदियोस् भन्ने चाहिँ मेरो एकदम ठुलो आग्रह हो. उहाँले यस्तो आफूले जस्तो गरिदिएको खण्डमा चाहिँ हाम्रो ढुङ्गेटाहरूमा चाहिँ कहिले पनि पानी सुक्ने छैन भन्ने जस्तो विश्वास लाग्छ. त्यसैले मेरो मेन उहाँहरू नगरवासीहरूमा एउटा अनुरोध चाहिँ के छ भने हाम्रो सम्पदा भनेको हामीले नजोगाइकन कसले जोगाउँछ होइन. यो सब हामी सबैले प्रत्येकले एक एकजनाले अब मैले मात्र गरेको हो नि भनेर कहाँ बिगार्दै गयो भने त एक एकजना गरेर त सबै सम्पदाहरू नष्ट गर्न हुन जान्छ. हाम्रो यो ढुङ्गे धाराहरू चाहिँ एउटा सो पिसको रूपमा मात्र रहन जान्छ. त्यसको संरक्षण गर्ने दायित्व चाहिँ हामी प्रत्येक नागरिकको हो र हामीले यो यस्तो प्रणाली भनेको संसारमा नि कहीँ पनि नभएको प्रणाली भएर हामीले यो हाम्रो नयाँ पिँढीलाई मात्र होइन कि विदेशीहरूलाई पनि यस्तो एकदम इन्ट्रेस्टको विषय भएकोले यसलाई भावी सम्पदाहरूलाई बचाउन चाहिँ सहयोग गरिदिनुहोस् भन्ने एकदम ठुलो अनुरोध गर्न चाहन्छु.
हुन्छ, हामीलाई ललितपुर महानगरपालिकाले थालेको ढुङ्गे धारा संरक्षण सम्बन्धी पर्याप्त जानकारी गराउनु भयो. चन्द्रशोभा म्याम, यहाँलाई धेरै धेरै धन्यवाद.
यहाँलाई पनि धन्यवाद. यहाँ हाम्रो महानगरपालिकाबाट अहिले ढुङ्गे धारा संरक्षण गर्नको लागि जे जति काम भइराखेको छ यसको बारेमा हाम्रो यो मिडिया मार्फत सबैलाई जानकारी गर्न अवसर दिनुभएकोमा यहाँलाई पनि धेरै धेरै धन्यवाद.
ललितपुर महानगरपालिकाले ढुङ्गे धारालाई पुरानै अवस्थामा फर्काउन गरिरहेको काम, आगामी योजना र चुनौतीका विषयमा महानगरपालिकाको सम्पदा संरक्षण विभागकी वरिष्ठ आर्किटेक्ट चन्द्रशोभा साक्यसँग गरिएको कुराकानीसँगै कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुग्यौं. तपाईसँग पनि पानी र सरसफाई सम्बन्धी कुनै जानकारी छन् भने हामीलाई पठाउन सक्नुहुन्छ. यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पानी र सरसफाई, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ, नेपाल. यदि तपाईलाई आफ्नै आवाजमा भन्न मन लागेको छ भने हाम्रो आइभीआर 01500019 फोन गरेर रेकर्ड गराउन पनि सक्नुहुन्छ. खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै. आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै साथी मोहन पौडेल र पिटी लोप्चन विदा हुन्छौ। नमस्कार।